यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत नवरात्रको पहिलो दिन आज दुर्गा भवानीको आह्वान गर्दै घर घरमा घटस्थापना। बाढ़ी पहिरोमा परि देशैभर 233 को मृत्यु, 22 बेपत्ता, 17,120 को उद्धार। पीड़ितहरूका लागि तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले काम गरिरहेको प्रधानमन्त्रीको भनाई। र लेबननको बेरूतमा गए रातभरि नै इजरायलको आक्रमण, 6 जनाको मृत्यु। इरानको आणविक केन्द्रमा इजरायलले आक्रमण गरे त्यसको समर्थन गर्न नसकिने अमेरिकी राष्ट्रपतिको प्रस्तोक्ति। आज आश्विन शुक्ल प्रतिपदा अर्थात यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। यस अवसरमा बसन्तपुरमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गा भवानीको आह्वान गरी पूजा आराधना गरी जमरा राखिएको छ। बिहान 9:16 शुभसाइदमा दशैं घरमा जमरा राखी नेपाली सेनाको एक टुकड़ीले बन्दुक पड़काएर हर्ष बढ़ाई गरेको छ भने दशैं घरमा शंख, घण्टा र डमरू बजाएर दुर्गा भगवतीको पूजा आराधना गरिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा गरी घटस्थापनासहित जमरा राख्नु भएको छ। त्यस्तै गोर्खा दरबारको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ। परम्परा अनुसार गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको पूजा कोठामा पदस्थापना गराई पानी घड़ा थापेर जमरा राखिएको हो। बड़ा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घट स्थापना गरिन्छ। आजको दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकोले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो। शास्त्रीय मान्यता अनुसार नै पञ्चाङ्ग समितिले आजको दिनलाई घट स्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले जानकारी दिनुभयो। दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा अर्चना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको 15 दिनलाई दुर्गा पक्ष पनि भनिन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज 26 गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, झमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। असोज 26 गते देवी विसर्जनको साइत बिहान 8:33 रहेको समितिले जनाएको छ। त्यस्तै काठमाण्डुको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा भवानीको पूजा आराधना शुरू भएको छ। महानवमीका दिन हनुमान ढोकाको कोतमा बलि समेत दिने परम्परा रहेको समितिले जनाएको छ। सर्वोच्च अदालत दशैं पर्वका अवसरमा आजदेखि विदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने जनाइएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाईका लागि अदालत खुल्ला रहने सर्वोच्चको प्रशासनले सूचना जारी गरी बताएको हो। देशैभर हालैको बाढ़ी पहिरोमा परि 233 जनाको मृत्यु भएको छ। 22 जना बेपत्ता छन्। अन्य 169 जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभएको छ। हालसम्म बाढ़ी पहिरो प्रभावित क्षेत्रबाट 17,120 जनाको उद्धार गरिएको छ। सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरूद्ध राजमार्ग मर्मत सम्भार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ। यसैबीच देशभर मनसूनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर पूर्व आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैगरी आज कोशी, मधेश, बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको थप सम्भावना रहेको छ। आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढ़ी पहिरो पीड़ितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनस्थापनाको काम गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत घटस्थापनाको शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले अकल्पनीय रूपमा जनधनको क्षति हुँदा यस वर्षको दशैं पनि खल्लो हुन गएको उल्लेख गर्नुभएको छ। असोज दश गति परेको अविरल वर्षाका कारण सिन्धुलीको तीन ठूला बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा ठूलो मात्रामा क्षति पुग्दा यातायात ठप्प भएको छ भने सबैभन्दा बढ़ी मारमा सिन्धुलीको खुरकोट र मूलकोटका होटल व्यवसायी परेका छन्। सिन्धुलीबाट संवाददाता कमला सरला सुनार।
सिन्धुलीमा बाढ़ी पहिरो पीड़ितहरूको आँखा अझै उभाएको छैन। बाढ़ीले पुरिएको घर, होटल व्यवसाय र आफ्नो दैनिकी सम्झेर उनीहरूको आँखा रसाइरहेका छन्। तत्काल वितरण गरेको राहत तथा खाद्य सामग्रीले पनि खुशी दिएको छैन।
एउटा केही पनि बाँकी राखेन, अहिले सबै पकाएको छ। अहिले डिटेलमा त हामीले केही टिप्न पाएको छैन। टोटल लगानी भनेको 20 करोड एभोभको लगानी थियो हाम्रो, यहाँ सबै बगाएर अहिले एउटा पनि बाँकी छैन। हाम्रो नगद पैसा त्यो दिनभरिको सेल सबै थियो।
यति बेला सवारी साधनको चापाचाप हुने बीपी राजमार्गको सड़क सुनसान जस्तै देखिन्छ। बीपी राजमार्ग हुँदै पूर्व पश्चिम जाने ठूला सवारी साधन गुड्न सकेका छैनन्।
फुरकोटसम्मलाई चाहिँ यही लोकलहरू चाहिँ मोटामोटी चलेको छ, क्यूमा चाहिँ होइन, फाटाफुटो इमर्जेन्सीहरूमा बस चाहिँ छैन।
बाढ़ी पहिरोले सिन्धुलीको तीन ठूला बीपी, मदन भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा क्षति पुगेपछि सवारी साधन बीच बाटोमै अड्कदा हजारौं यात्रुहरूले अनेकौं शास्ति छेले। कलाघर सिन्धुलीका 12 जना सांस्कृतिक टोली 6 दिनपछि सिन्धुली आइपुगेका छन्। कमलामाई नगरपालिका 3 का रीता विश्वकर्मा।
भगुन्नेमा उदा 11 गते आउन आउँदै रोकिम अनि त्यही पर्यटन दिवसको दिन सांस्कृतिक कार्यक्रमको लागि गयो। खास त्यो दिन अब गएको दिन बेलुकादेखि पानी परेर त्यति बेला बत्ती छ न, मोबाइलमा चार्ज छ, यसो घरतिर फोन गर्नलाई त्यो हाम्रो नेटवर्क आउँछ, जे होइन ककुशल राम्रोसँग सिन्धुली आइयो।
सिन्धुलीको 3 वटा सुनकोशी, गोलन्जो र फिकल गाउँपालिका बढ़ी बाढ़ी प्रभावित बनेका छन्। अहिले ती पालिकाहरूमा सरकारी तथा गैर सरकारी संस्थाहरूले बाढ़ी पहिरो पीड़ितको तथ्याङ्क संकलन र राहत वितरणको लागि खटिएका छन्। 110 भन्दा माथि नेपाल प्रहरी त्यस क्षेत्रमा खटिएको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफले।
अहिले हामीसँग अहिले अब रेस्क्यू गर्नुपर्ने र त्यसरी स्टक भएर अलपत्र पर्नु भएको संख्या अहिले छैन। अब केही गाड़ीहरू त्यो काभ्रेको सिमानामा जुन त्यो खोलाले बगाएको ठाउँ र 3 किलोमिटरमा चाहिँ 10-12 वटा गाड़ीहरू चाहिँ चालकहरू मात्रै आफ्नो गाडीको सुरक्षाको लागि बस्नु भएको अवस्था मात्रै छ। त्यहाँ डीएसपी साहबको नेतृत्वमा प्रभावित क्षेत्रहरूमा 110 जना भन्दा बढी चाहिँ नेपाल प्रहरीको चाहिँ जनशक्ति परिचालन भएर काम पनि गरिरहेको छ। अहिले राहतको सन्दर्भमा पनि अहिले हाम्रो जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीजीको संयोजकतामा राहत वितरण तदर्थ समिति भनेर एउटा गठन पनि भएको छ, राहत वितरण गर्ने सुरु पनि भएको छ।
बाढ़ी पहिरोमा परि सिन्धुलीमा 3 जनाको ज्यान गएको छ भने 90 जनाको हेलिकप्टर मार्फत र सवारी साधनमा रहेका 400 यात्रुहरूको उद्धार गरिएको छ। बाढ़ी पहिरोको मारमा सबैभन्दा धेरै सिन्धुलीको खुरकोट र मूलकोटका होटल व्यवसायीहरू प्रभावित बनेका छन्। कमल सरला सुनवार, हिजो नेपाल, सिन्धुली।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बंगलादेश बीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई सुदृढ़ गर्दै विस्तार गर्ने र ऊर्जा लगायत क्षेत्रमा सहकार्य बढ़ाउने विषयमा छलफल भएको छ। यसैबीच नेपाल र बंगलादेशका उच्च अधिकारीहरूबीच विद्युत खरिद बिक्री सम्झौतामा आज हस्ताक्षर हुँदैछ। लामो समयपछि नेपालको बिजुली बंगलादेश निर्यात गर्न सफल हुन लागेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिनुभयो। प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा 40 मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ। सम्झौतामा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय नोड्स एजेन्सी एनटीपीसी विद्युत व्यापार निगम बीच विद्युत बिक्री सम्झौतामा आज हस्ताक्षर हुनेछ। दुई देशका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको हिजो सम्पन्न 6ौं बैठकले आज सम्झौता गर्ने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनु भएको छ। ह्याण्डिक्राफ्ट मेड इन नेपाल मेक इन नेपाल भन्ने मूल नाराका साथ भ्रिकुटी मण्डपमा आजदेखि शुरू भएको हस्तकलाका सामग्रीको प्रवर्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्सपोको उद्घाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताउनुभयो। केही समय यता जुम्ला लगायतका जिल्लामा स्याउको बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाइएपछि सरकारले त्यसको बजारीकरण गर्न चासो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताउनुभयो। गैर कानूनी रूपमा राजमार्गका सड़कहरूमा पालिकाहरूले उठाउने गरेको पटकै कर नउठाउन कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेशका सबै स्थानीय सरकारलाई निर्देशनसहित पत्राचार गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित यातायात व्यवसायीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई कर असुली नरोकिए आन्दोलनमा उत्रिने अल्टिमेटम दिएपछि प्रदेश सरकारले पत्राचार गरेर रोक्न भनेको हो। हात्तीको आक्रमणबाट दक्षिणी झापाको हल्दीबारी गाउँपालिका तीनका वाङदी गुरूङको मृत्यु भएको छ। स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा 65 वर्षीय गुरूङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण कुमार चन्दले आज बिहान जंगलबाट घाँस काटेर फर्कने क्रममा हात्तीले गुरूङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायलले गैरातभरि लेबननको बेरूतमा गरेको आक्रमणमा कम्तीमा 6 जनाको ज्यान गएको छ। इजरायली आक्रमणमा मध्य बेरूतको संसद भवन नजिकको भवन ध्वस्त भएको थियो। लडाकु समूह हिजबुल्लाहको पकड रहेको दक्षिणी बेरूतमा पनि आक्रमण भएको छ। हिजबुल्लाहको गढ़ दाहिएहमा आक्रमण गर्नु अघि इजरायली सेनाले स्थानीयलाई सचेत रहन भनेको थियो। यो हप्ता लेबनन विरूद्ध पहिलो पटक स्थल आक्रमण शुरू गरेको इजरायलले हिजो मात्र बेरूतमा भएको भिडन्तमा आफ्ना 8 सैनिक गुमाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानले गरेको क्षेप्यास्त्र प्रहारको बदलामा उसका आणविक केन्द्रहरूमा आक्रमण गरी त्यसको समर्थन गर्न नसकिने प्रश्न पार्नुभएको छ। राष्ट्रपति बाइडेनले आफूले प्रमुख औद्योगिक राष्ट्रका समूह G7 नेताहरूसँग कुरा गर्दा इजरायलले इरान विरूद्ध सामान्य स्तरको मात्र आक्रमण गर्नुपर्ने सुझाएको बताउनुभयो। राष्ट्रपति बाइडेनले इजरायलले सक्दो संयम अपनाउनुपर्ने भन्दै आक्रमणपछि इरानले गर्ने प्रत्याक्रमणमा पनि विचार गर्नुपर्ने प्रश्न पार्नुभयो। अब खेलकुद। क्यानाडामा जारी त्रिकोणात्मक T20 सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानाडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ओमानलाई 56 रनले पराजित गरेको हो। क्रिकेट सम्बन्धी यो समाचारपछि अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत नवरात्रको पहिलो दिन आज दुर्गा भवानीको आह्वान गर्दै घर घरमा घटस्थापना। बाढ़ी पहिरोमा परि देशैभर 233 मृत्यु 22 बेपत्ता 17,120 उद्धार। पीड़ितहरूका लागि तत्काल राहत र दीर्घकालीन पुनस्थापनाका लागि सरकारले काम गरिरहेको प्रधानमन्त्रीको भनाई। र लेबननको बेरूतमा गैरातभरि नै इजरायलको आक्रमण 6 जनाको मृत्यु। इरानको आणविक केन्द्रमा इजरायलले आक्रमण गरी त्यसको समर्थन गर्न नसकिने अमेरिकी राष्ट्रपतिको प्रस्तुति। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्कार।